नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। प्रधान न्यायाधीश विरूद्ध 81 महाअभियोग प्रस्ताव दर्ता भएपछि राजनीति तरंगित भएको छ। एमसीसीको विषयमा बहस केन्द्रित भइरहेको बेला सत्तारूढ़ दलले दर्ता गरेको महाअभियोगको प्रस्तावपछि अब के होला? महाअभियोगको पछिल्लोतिर कसको के स्वार्थ छ? आज हामी यिनै विषयमा छलफल गर्छौ। हामीसँग हुनुहुन्छ राजनीतिक विश्लेषक देवेश झा। देवेश झाजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद।
प्रधान न्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएपछि देशको राजनीति फेरि पनि तरंगित भएको छ। यो महाअभियोग प्रस्ताव स्वाभाविक हो कि अस्वाभाविक हो, तपाईँलाई के लाग्छ?
अब यसलाई दुईटा दृष्टिकोणबाट हेर्न सकिन्छ। संवैधानिक रूपमा यो विधिसम्मत काम गर्न मिल्छ। संविधानले संविधानको धारा 101 अनुसार सांसदहरूको निश्चित संख्या तोकिएको छ, जस अनुसार महाभियोग प्रस्ताव दर्ता गर्न सकिन्छ, छलफल हुन सकिन्छ। तर अहिले यो जुन महाभियोग प्रस्ताव दर्ता गरिएको छ, यो वास्तवमा राजनीतिक कारणले दर्ता भएकोले यो आफ्नो मूल उद्देश्यबाट कता कता अलि भ्रमित भएको जस्तो देखिन्छ। किनभने महाभियोग प्रस्ताव पारित गर्नको लागि संसदमा 2/3 बहुमत चाहिन्छ, जुन वर्तमान गठबन्धन सरकारसँग छैन, र प्रतिपक्ष दलसँग कुनै परामर्श वा सल्लाह गरिएको अवस्था पनि देखिन्न, जुन सञ्चार माध्यममा खुलस्त भएर आइसकेको छ। यहाँसम्म कि आफ्नै गठबन्धन दलसँग पनि राम्ररी सल्लाह भएको छैन, 3 दलका नेताले मात्र आपसी परामर्शमा यो दर्ता गरिएको छ। र यो हिजो सर्वोच्च अदालतमा पेशी चढेको मुद्दालाई प्रभावित गर्ने दिशामा उन्मुख भएकोले महाभियोग संविधानमा जे कारणले व्यवस्था गरिएको छ, त्यो कारणको पूर्ति भन्दा पनि स्वार्थको पूर्तिको लागि प्रयोग भएको जस्तो देखिन्छ।
हो, अघि तपाईँले इङ्कित गर्नुभएको एकीकृत समाजवादीको गठन र त्यो पार्टीका सांसदमाथि भएको कारवाही गरे बारेको जुन मुद्दा हिजो सुनवाई हुने क्रममा थियो, पेशी चढिसकेको थियो, त्यसलाई प्रभाव पार्नको लागि पनि यो महाअभियोग आएको हो?
हजुर हो।
अब यसको अरू स्वार्थ चाहिँ के हुन्छ त? अब हुन त गठबन्धन दलले हामीले यो न्यायालय सुधारको लागि काम गरेका हौँ, पहिलो कदम हो यो भनेका छन्। यसबाहेक अरू स्वार्थ के हुन सक्छ गठबन्धनको?
अब मिलनजी, तपाईँ प्रश्न देखिरहनु भएको छ कि यो प्रस्ताव पारित हुनै सक्दैन
हो।
जब यो प्रस्ताव पारित हुन सक्दैन भने यसले कुन तरिकाले न्यायलाई सुधार गरिरहेछ? के प्रधान न्यायाधीशलाई केही दिनको लागि पदमुक्त गराइदिएको अवस्था हुँदैमा न्यायालय सुधार भयो त? अथवा न्यायालयभित्र भएका या रहेका गडबडी भन्दा पनि भागभण्डामा न्यायाधीशहरूको नियुक्ति नगरिदिए भए हुन्थ्यो? न्यायालय सुधार त त्यहाँबाट आफसे आप भइहाल्छ। यो त कस्तो छ भने लोकसेवा मार्फत नियुक्त हुने प्रक्रियामा आफ्ना मान्छे त्यो राम्रा भन्दा हाम्रालाई छिराउने अनि त्यसपछि त्यसलाई शुद्धि गर्छु भन्ने जस्तो कुरा गर्ने जस्तै भयो। न्यायालयभित्र जबसम्म भागभण्डाका न्यायाधीशहरू नियुक्त भइरहन्छन्, त्यहाँ दलीय प्रभाव कायम रहनेछ। अब यो खालि फरक के हुन सक्छ भने यो दल वा त्यो दल, त्यति मात्रै फरक हुन सक्छ। न्यायालयमा न्यायाधीशहरू न्याय दिनुभन्दा पनि दलीय प्रभावबाट निर्णय दिनुपर्ने अवस्था बाध्यकारी हुँदै गएको देखिरहेछु म त
हो। अब यसको सम्भावित परिणाम हामी केही बेरमा कुरा गरौँला। अहिले चाहिँ जस्तो यो प्रधान न्यायाधीशमाथिको महाअभियोगको कुरा योभन्दा पहिले पनि उठ्दै आएको, प्रधान न्यायाधीश विरुद्ध अब न्यायालयभित्रै पनि आन्दोलन भइरहेको र सरकारसँग पनि असमझदारी बढिरहेको थियो, र पछिल्लो पटक सत्तारूढ गठबन्धनले एउटा के आशंका गरे भने प्रधान न्यायाधीशले एमालेसँग साठगाँठ गर्न थालेपछि यो कदम चाल्नु परेको भन्ने कुरा आइरहेको छ। तपाईँलाई लाग्छ प्रधान न्यायाधीशले एमालेसँग साठगाँठ भएको होला यो पछिल्लो समयमा?
मिलनजी, मैले योभन्दा पहिले नै तपाईँको अगाडि आफ्नो कुरा राखेको थिएँ कि भागभण्डामा न्यायाधीश नियुक्ति भइरहेको छ। जब दलीय भागभण्डामा न्यायाधीश नियुक्ति भइरहेको छ भने त्यो दलबाट नाम प्रस्तावित भएर नियुक्त भएका न्यायाधीशले आफ्नो दलको पक्षमा अलि सकारात्मक वा भनौँ न अलिकति आफ्नो पक्षलाई हानि लाभ पुग्ने गरी निर्णय गर्ने परिस्थिति कायम हुनु या सिर्जना हुनु त अनौठो हुँदै होइन। यसलाई त्यसरी लिनुभन्दा पनि भागभण्डाको राजनीति नियुक्तिको प्रक्रिया रहेसम्म त यो भइ नै रहनेछ। अब अहिले एमालेको पक्षमा थियो भन्ने कुरा आएको छ, अब यो एमालेकै प्रधानमन्त्री केपी ओलीको मुद्दा यही प्रधान न्यायाधीशले त गठबन्धन सरकारको पक्षमा फैसला
गरेर धेरैलाई अनौठो लागेको, जसरी गठबन्धनको चाहिँ चाहना अनुसार अथवा गठबन्धनको पक्षमा जसले फैसला गर्यो उनै विरुद्ध चाहिँ फेरि महाअभियोग आयो गठबन्धनकोबाट, यो चाहिँ किन भयो होला यो चाहिँ भनेर अलिकति अनौठो मान्नेहरू धेरै छन्।
त्यो त्यसको कारण त्यही छ, अब यो एकीकृत समाजवादी पार्टीको विषयलाई लिएर प्रधान न्यायाधीश अलिकति कडा हुने अवस्था देखिरहेको थियो, त्यसलाई रोक्नको लागि यो गरिदिएको हो, त्यति हो।
हो अब अर्को चाहिँ यसमा एमसिसीसँगको सौदाबाजी पनि भनौँ न, एउटा चाहिँ माओवादी र एकीकृत समाजवादीले अहिलेको अवस्थामा एमसिसी अगाडि बढाउनु हुँदैन भनेर भन्दै आएको, प्रधानमन्त्रीले जसरी पनि एमसिसी अगाडि बढाउनु पर्ने बाध्यतामा रहनु भएको र एकीकृत समाजवादीलाई पनि यता सर्वोच्च अदालतबाट फाइदा हुने गरी न्याय हुने गरी चाहिँ काम गरिदिएर माओवादीमा समर्थन जनाएर उता एमसिसी सम्झौतामा चाहिँ एकीकृत समाजवादी र माओवादीलाई मनाउन खोजेको पनि हो।
लगभग यो कुरा पनि सञ्चार माध्यममा आइ नै सकेको छ कि एमसिसीमा अप्रत्यक्ष वा मौन समर्थन रहने गरी माधव नेपाल र प्रचण्डले यस विषयमा केही सम्झौताहरू गरेका छन्, जस आधारमा प्रधान न्यायाधीशलाई तत्कालको लागि निलम्बनको अवस्थामा राख्ने ताकि माधव नेपालको पार्टी सुरक्षित रहोस्, नभए त यदि 14 जनालाई त्यहाँबाट विदा गरिदिएको भए अर्कै परिस्थिति सिर्जना हुन सक्थ्यो। तर त्यो एमसिसी लक्षित भन्दा पनि यसमा मूल रूपमा यो भागभण्डाको नियुक्तिको परिणाम यसले देखाएको छ, एमसिसी पनि यसमा एउटा कारक तत्त्व हो।
अब चाहिँ यसको चाहिँ सम्भावित परिणामको कुरा गरौँ न, जस्तो यसलाई चाहिँ अब नेकपा एमाले यो चुनाव भाड्ने षड्यन्त्रको रूपमा पनि एउटा व्याख्या गरेको छ, अर्को कुरा एमाले काउन्टर महाअभियोग लगाउने सम्भावना पनि देखिएको छ अरू 4 न्यायाधीशको विरुद्धमा। अब त्यसो हुँदाखेरि यदि एमाले 4 जना न्यायाधीशलाई यसै गरी महाअभियोगको प्रस्ताव दर्ता गरायो भने अब के होला?
अब यो विषय यतिमा मात्रै रोकिने छैन, मेरो आफ्नो विश्लेषणको आधारमा मैले के देखिरहेको छु भने वर्तमान अवस्थामा नेपालको राजनीति आइडियोलोजी भन्दा पनि अथवा घोषणापत्र राज्य चुनावी घोषणापत्रका कार्यक्रमहरूलाई लागू गर्नुभन्दा पनि लाभ हानि र व्यावसायिक व्यापारिक हिसाबले बढी निर्णायक हुँदै गएको छ। त्यस अवस्थाको मूल्याङ्कन गर्ने हो भने 2 दिन पहिला माओवादी अध्यक्ष प्रचण्डको अन्तर्वार्ता तपाईँले सम्पन्न गराउन चाहन्छु, त्यति बेला माओवादी अध्यक्ष प्रचण्डले फेरि पनि एकपटक राष्ट्रिय सहमति आवश्यक भएको भन्ने चर्चा गर्नुभएको थियो
एमसिसीमा।
अब यो उहाँले एमसिसी प्रकरणलाई जोडेर चर्चा गर्ने प्रयास गर्नुभएको थियो, स्वाभाविक छ अहिले राष्ट्रिय सहमतिको विषय उठान गर्ने हो भने नेपाली कङ्ग्रेसलाई एमसिसी पारित गर्नु छ,
हजुर
माओवादी अध्यक्ष प्रचण्डलाई खास गरेर चितवन लगायत केही स्थानमा कङ्ग्रेसको समर्थनको आवश्यकता छ स्थानीय निकाय निर्वाचनमा, माधव नेपाललाई आफ्नो पार्टीको सुरक्षा आफ्नो पार्टीको दर्ता कायम राख्नुपर्ने अवस्था छ भनेपछि अब प्रतिपक्षलाई सहमतिमा ल्याउन के दिने त केही त दिनु पर्यो, यो त स्वाभाविक कुरा हो, नभए त सहमति कसरी कायम हुन्छ। अब अहिलेको अवस्थामा प्रतिपक्षको राजनीति हेर्ने हो भने त्यहाँ 3 वटा विषय उठान भएको मलाई लागेको छ। पहिलो, माधव नेपालको पार्टीलाई खारिज गर्नुपर्ने, दोस्रो, सभामुखलाई पनि पदमुक्त गर्नुपर्ने र तेस्रो कि त संसद भङ्ग गर्नुपर्ने अथवा फेरि 76-2 अनुसार या 76-3 अनुसार प्रधानमन्त्रीमा ओलीजीको नियुक्ति हुनुपर्ने। अब स्वाभाविक छ मदर नेपालको पार्टीको विषयलाई लिएर यो सारा भएको छ, यो सारा महाभियोगहरू लागू गरिएको छ भने त्यो कुरा त हुने प्रश्नै रहेन। अब प्रधानमन्त्रीको पद पनि देउवाजीले छोड्ने कुरो भएन। त परिस्थिति कस्तो डेभलप भइरहेछ भने यसले आउने समयमा सभामुखको पनि बहिर्गमन हुन सक्छ जस्तो म देखिरहेछु एउटा राष्ट्रिय सहमतिको नाममा। यसको लागि अब सोझै त्यो चाहिँ यदि प्रक्रियामा गठबन्धन दलहरू जान मन्जुर गरेन अथवा सत्ता पक्षले मन्जुर गरेन भने चारजना अरू जुन परमादेशको फैसला गर्ने बाँकी चारजना न्यायाधीशमाथि पनि महाभियोग दर्ता हुने सम्भावना बढ्दै गएको छ। हिजो एमालेको सचिवालय बैठकले लगभग सैद्धान्तिक रूपमा यो कुरा स्वीकृत गरिसकेको देखिरहेछौँ हामी। हिजो शङ्कर पोखरेलजीको स्टेटमेन्ट म देखिरहेको थिएँ साँझ। आज त्यसलाई संसदीय दलको बैठक गरेर औपचारिकता प्रदान गरिनेछ र त्यस हिसाबमा फेरि त्यो दर्ता हुनेछ। अब दर्ता भएर त्यो चारजना न्यायाधीश पनि निलम्बनको अवस्थामा पुग्ने छन्। यो त कस्तो भयो भने यो महाभियोग भन्ने एउटा संवैधानिक व्यवस्था जुन छ, राज्यको अति उच्च पदमा बसेका व्यक्तिहरूबाट नैतिक चरित्रको प्रदर्शनमा हुने ह्रासलाई नियन्त्रण गर्न खातिर बनाइएको यो ऐनलाई अहिले राजनीतिक अस्त्रको रूपमा प्रयोग भइरहेको विडम्बना छ।
एकदम एकदम तपाईँले प्रष्ट भन्नुभयो, यो राजनीतिक दाउपेज र सौदाबाजीको एउटा निरन्तरता मात्रै हो अहिलेको यो महाअभियोग भनेको। यसमा चाहिँ राजनीतिक दलहरूले आफ्नो स्वार्थ अनुसार चाहिँ यो संविधानमा भएका व्यवस्थालाई आफ्नो स्वार्थ अनुसार व्याख्या गर्ने र प्रयोग गर्ने क्रममा यसलाई महाअभियोग प्रस्तावलाई पनि त्यसै अनुसार चाहिँ प्रयोग गरे भनेर तपाईँले प्रष्ट भन्नुभयो। अर्को कुरा चाहिँ यही बहानामा चुनाव सर्न सक्ने सम्भावना चाहिँ तपाईँ कतिको देख्नुहुन्छ? वैशाख 30 गतेको स्थानीय तहको चुनाव महाअभियोगकै कारण प्रस्तावकै कारण चाहिँ यताउता हुन सक्ने सम्भावना छ होला?
त्यस्तो स्थानीय निकायको निर्वाचन सार्नुपर्ने कोही कुनै कारण त छैन मिलनजी, तर तपाईँ देखिरहनु भएको छ जब राजनीतिक दलहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार भइसकेको अवस्थामा त यहाँ यो हुन्छ अथवा त्यो हुनु हुँदैन भन्ने अवस्थै रहेन। यो त अब हामीले विश्लेषण गर्दा त स्थापित नर्म्सहरू इन्टरनेसनल प्र्याक्टिसदेखि लिएर एउटा नैतिकताको आधारमा गरिने राजनीतिको एउटा सीमा रेखाभित्र हामी त्यसको विश्लेषण गर्छौँ, तर जब राजनीति यस प्रकारको व्यापारिक लाभ हानिमा पुगिसकेको अवस्था हुन्छ भने यो त अब प्राइभेट लिमिटेड कम्पनीहरूले सेयर मार्केटमा खेले जस्तो अवस्था भइहाल्यो। कति बेला यसको भाव बढ्छ र कति बेला घट्छ ठेगानै हुँदैन। यो त त्यस अवस्थामा पुगिसकेको बारेमा त टिप्पणी गर्न पनि अलि गाह्रो नै छ।
उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो online.com र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बल्दिदो नेपालमा आज हामी प्रधान न्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव र अबको राजनीतिमा केन्द्रित रहेर विश्लेषक देवेश झासँग कुरा गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी प्रधान न्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव र अबको राजनीतिमा केन्द्रित रहेर विश्लेषक देवेश झासँग कुरा गरिरहेका छौं। देवेश झाजी, तपाईँलाई फेरि पनि उज्यालोमा स्वागत छ।
धन्यवाद।
हामीले केही बेर अगाडिसम्म छलफल गर्यौं, महाअभियोग प्रस्ताव पछि राजनीति फेरि पनि तरंगित भएको छ। यसमा राजनीतिक दाउपेज, सौदाबाजी र राजनीतिक दलहरूको स्वार्थकै कारण यो अवस्था आएको हो। न्यायालय सुधार भनिए पनि यसमा उनीहरूभित्रको स्वार्थ लुकेको छ भनेर तपाईँले प्रश्न पार्नु भएको छ। अब अलिकति यो विषयलाई अलिकति निरन्तरता दिउँ यो छलफललाई। अब सत्तारूढ़ गठबन्धनभित्रको जुन असमझदारी थियो एमसिसीलाई लिएर यस अगाडिसम्म, अब यो महाअभियोगको प्रस्तावपछि यो सत्ता गठबन्धनभित्रको त्यो असमझदारी चाहिँ साँगुरियो अथवा त्यो समझदारी चाहिँ बढ्ने सम्भावना कतिको देख्नुहुन्छ तपाईँ?
मिलनजी, मेरो बुझाइमा एउटा कुरामा प्रष्ट हुनुपर्छ कि सत्ता गठबन्धनभित्र एमसिसीको विषयलाई लिएर समझदारीमा कुनै कमी थिएन। एमसिसीको बारेमा यो सबै एकमतमै थिए छन्। अरू अरू कारणको समझदारी हुन नसकेको कारणले एमसिसीलाई अस्त्रको रूपमा प्रयोग गरिएको थियो, किनभने नेपाली कङ्ग्रेस एमसिसी पारित गराउन आफ्नो राजनीतिक एजेन्डाको हिसाबले अथवा उसको आफ्नो एउटा कुनै आफै आफ्नै कार्यकालमा सम्झौता गरिदिएको कारणले उसले चाहिँ यसलाई गराउन अनुमोदन गराउन खोजेको थियो। त्यो परिस्थितिको बाध्यात्मकतालाई क्यास गर्नको लागि प्रचण्ड र माधव नेपालले विभिन्न प्रकारका शर्तहरू त्यहाँ तेर्साएका थिए। किनभने म यसलाई तपाईँको अगाडि दुईटा उदाहरण दिन चाहन्छु। पहिलो उदाहरण तपाईँको केपी शर्मा ओलीको सरकारले एमसिसी संसदबाट अनुमोदन गर्ने प्रस्ताव पारित गर्दा माधव कुमार नेपाल त्यो पार्टीको उच्चतम नेतृत्वमा बसेको व्यक्ति हुनुहुन्थ्यो र स्वाभाविक छ त्यति बेला त्यस्तो जुन पछिल्लो समयमा जुन आन्तरिक खटपट भयो नेकपाभित्र त्यो त्यति बेला भइसकेको थिएन। अर्थात् केपी ओलीले त्यो प्रस्ताव संसदमा टेबुल गर्ने कुरा निश्चित रूपमा माधव नेपालसँग पनि सल्लाह र सहमति गरेर गरेको हुनुपर्छ। दोस्रो, केपी ओलीले संसद विघटनको निर्णय गरिसकेपछिको प्रदर्शनहरूको क्रममा तपाईँले कोटेश्वरको प्रदर्शनमा कमरेड प्रचण्ड स्वयं उपस्थित भएको अवस्थामा एमसिसी फिर्ता जानुपर्छ भन्ने नारा लाग्न साथ उहाँले अब त्यस्तो नाराहरू नलगाउनु भन्दै गाडीमा बसेर हिँड्नु भएको थियो। अब यो कुरा स्पष्ट रूपमा त्यति बेला मिडियामा आएको थियो। त्यसैले एमसिसीको विषयमा यी दलहरूभित्र कुनै विवाद छैन, यो कुरामा म प्रष्ट छु। अन्य कुरा जस्तो कि स्थानीय निकायमा सिटको बाटफाट हुनुपर्छ, अब त्यो देउवाजीको हातमा मात्रै छैन, त्यो फेरि केन्द्रीय कार्य समितिबाट पारित गर्नुपर्छ र अधिकांश नेपाली काङ्ग्रेसका सदस्यहरू चुनावी गठबन्धनको पक्षमा छैनन्। किन छैनन् भने अब तपाईँको करिब 753 स्थानीय निकायको जम्मा सिटहरू छ, नगरपालिका गाउँपालिका मिलाएर। त्यसमा यदि गठबन्धनमा नेपाली कङ्ग्रेस जान्छ भने उसले करिब 350 वा 400 सिट गठबन्धन पार्टीहरूलाई दिनुपर्ने स्थिति हुन्छ। त्यो सम्भवै छैन। कसको सिटलाई दिने? के शेखर कोइरालाका मान्छेहरूको टिकट काटेर दिने, अथवा प्रकाशमानका, अथवा बिमले निधिका, अथवा सिटौलाका, अथवा रामचन्द पौडेलका? शेरबहादुर देउवाजीले आफै आफ्नै मान्छेका टिकट काटेर त दिने स्थिति त हुँदैन। त्यसले गर्दा गठबन्धनको चुनाव त्यति आसान थिएन। त्योको लागि फेरि यता स्थिति के छ भने माधवजी र प्रचण्ड दुइटैको पोजिसन डिक्लाइनिङ मोडमा छ। अब माओवादीको तपाईँको पहिलो संविधान सभामा 30% भोट आएको थियो, दोस्रोमा 15, तेस्रोमा 14। अहिले के छ भने प्रचण्डजीको निकटतम व्यक्ति लेखराज भट्ट चौक बहादुर माझीहरू पार्टी छोडेर गएका छन्, रामबहादुर थापा बादल पार्टी छोडेर गएको छ, यो डिक्लाइनिङ मोड छ। यसलाई प्याचअप या यसलाई कतै न कतै यसमा केही न केही यसमा सहयोग चाहिन्छ। दोस्रो, माधव नेपालजी पार्टी फोडेर त निस्किनु भयो, तर महाकाली सन्धि सम्झौता गर्दा पनि एमालेमा विभाजन भएर 42 सांसद लिएर सिपी मैनाली र वामदेव गौतम पार्टी फोडेर निस्केका थिए र नेकपा माले गठन भएको थियो, जो चुनावमा एउटा पनि सिट जित्न सकेन, तपाईँलाई स्मरण होला।
हजुर,
अब माधव नेपालजीलाई त्यो कुराहरूको सम्झना आइरहेको हुन सक्छ।
छोटकरीमा भन्दाखेरि देवेश दाजी, छोटकरीमा भन्दाखेरि अहिले यो महाअभियोग प्रस्तावकै कारण गठबन्धन चाहिँ बलियो हुनु अथवा कमजोर हुनुको अर्थ छैन, जुन चाहिँ यो एमसिसी को कुरामा जे थियो अहिले पनि अवस्था त्यस्तै छ भन्नु खोज्नुभयो गठबन्धनभित्रको समीकरणको कुरा गर्दा।
हो,
अब अलिकति यो महाअभियोगकै कुरा गर्दाखेरि यसअघि सुशीला कार्कीमाथि पनि महाअभियोग दर्ता भयो, अहिले चोलेन्द्र शमशेर जबरामाथि भयो। महाअभियोग जस्तो कुरा चाहिँ सस्तो हतियार भयो भनेर तपाईँले अगाडि नै भन्नुभएको थियो, यो चाहिँ राजनीतिक दाउपेचको कुरा भयो भनेर। अब यसको जोखिम चाहिँ तपाईँ कतिको देख्नुहुन्छ देवेश झाजी?
अब यो संविधानको धारा 101 अनुसार मैले पहिले पनि निवेदन गरेको थिएँ, उच्चतम तहमा बसेका व्यक्तिहरूले पनि नैतिकताको प्रदर्शन गर्न नसकेको विशेष अवस्थामा मात्र प्रयोग हुने यो चिजलाई जसरी राजनीतिक रूपमा प्रयोग गरिएको छ, यो आउने दिनमा यो अझ यसको स्तर अब यो एउटा बार्गेनिङ टोलको रूपमा भोलि प्रयोग हुन सक्छ। भोलि संवैधानिक पदमा बसेका व्यक्तिहरू जस्तो भोलि हुने प्रधान न्यायाधीश अथवा निर्वाचन आयोगका प्रमुख अथवा अख्तियार दुरुपयोगका प्रमुखहरू सबैमाथि एउटा यो तलवार झुन्डिआएको जस्तो अवस्था जति बेला पनि बनाइएर राखिएको हुन सक्छ। जुनसुकै दलसँग 25% सिट छ संसदमा, त्यसले यो प्रस्ताव दर्ता गरिदिन्छु भनेर धम्की दिन सक्ने अवस्था आउन सक्छ।
अब त्यस्तो हुन नदिनुको लागि, यो अवस्था आउन नदिनुको लागि, यो जे हुनु भइसक्यो भनौँ न, अब आजको अगाडिको अबको कदममा चाहिँ दलहरूले कसरी काम गर्नु पर्ला? अब त्यो आशा त हामीले दलहरूले हामीले भने अनुसार, हाम्रो चाहना अनुसार, नागरिकको भावना अनुसार काम गर्लान् भन्ने आशा त छैन होला। तैपनि न्यायालयमा थप सङ्कट आउन नदिनुको लागि अब के गर्नु पर्ला जिम्मेवार दलहरूले, सत्तारूढ गठबन्धनले के गर्ने, प्रतिपक्षले के गर्ने?
यो न्यायालयको संकट मात्र होइन के मैले भन्न खोजेको भने, महाभियोग नामको तलवार झुन्डिएको अवस्थाबाट संवैधानिक अङ्गमा बसेका महत्त्वपूर्ण पदाधिकारीहरूलाई तर्सिनु नपर्ने अवस्था, अथवा उनीहरूले राजनीतिक कारणले उनीहरूमाथि कुनै प्रकारको आक्रमण हुने छैन भन्ने निश्चितता सुनिश्चित गर्नको लागि त्यस्तो वातावरण बनाउने जिम्मेवारी हाम्रा यही नेताहरूको हो। अब हाम्रो नेताहरू फेरि यही छन्, भोलि निर्वाचन भएपछि फेरि चुनाव जितेर आउने महानुभावहरू अथवा दलहरू यही हुन्।
हजुर,
यसको विकल्प त अहिले तत्कालै कुनै पनि छैन। त्यसैले यही नेताहरू, यही दलहरूले राष्ट्रिय आवश्यकताहरूलाई ध्यानमा दिएर मेरो बुझाइमा यी महाभियोग जस्ता संवेदनशील विषयलाई अत्यन्त गम्भीर परिस्थिति भएको अवस्थामा मात्रै चलाइदिएको भए बढी राम्रो हुनेछ जस्तो मलाई लाग्छ।
अब नेकपा एमालेको कुरा गर्दा नि देवेश दाजी, एमाले चाहिँ अब हामी प्रतिवाद गर्ने माओवादीको भनेर निर्णय गरेको छ, संसदीय दलको बैठकले निर्णय गर्न बाँकी छ। संसदीय दलको बैठकले चाहिँ चारजना न्यायाधीशलाई चाहिँ एमाले पनि माओवादीको लगाउन सक्ने भन्ने खालको एउटा अनुमान आइरहेको छ। एमाले त्यो बाहेकको अर्को विकल्प रोज्नु पर्दाखेरि के हुन सक्ला? यो माओवादी नै लगाउने विकल्प मात्र एमालेसँग बाँकी छ कि अरू केही विकल्प छ?
अब यो अस्ति प्रचण्डजीले राष्ट्रिय सहमतिको विषय उठाउनु भएको छ। राष्ट्रिय सहमतिको कुरा गर्ने हो भने त्यसमा प्रतिपक्षकोलाई सामेल गर्नै पर्ने हुन्छ, बाँकी त गठबन्धनमा दलहरू छँदैछन्। प्रतिपक्षलाई सामेल गर्नको लागि केही न केही त प्रतिपक्षको माग पुरा गर्नुपर्ने हुन्छ। मैले देखेको त्यही तिनवटा माग अहिले फ्लोरमा छ। तिनमध्ये त सभामुखलाई विदा गरेर सम्झौता गर्नुपर्ने अवस्था हुन सक्छ। अब त्यस्तो भयो भने त्यो धेरै ठुलो वा अनौठो मान्नुपर्ने हुँदैन। सभामुखलाई सोझै संसदको दुई तिहाई बहुमतबाट पदमुक्त गर्न सकिनेछ, त्यसको लागि महाभियोग आवश्यक छैन। धारा 91 बमोजिम सभामुख पदमुक्त हुने व्यवस्था गरिएको छ। तर यहाँ मलाई के लाग्छ भने, राष्ट्रिय सहमतिको नाममा सभामुख जसरी अहिले एमसिसीको विषयलाई लिएर एउटा उहाँले अडान आफ्नो देखाउनु भएको छ, यसको राजनीतिक लाभ उहाँलाई दिँदै उहाँले यही विषय देखाएर राजीनामा गरिदिन सक्नुहुनेछ,
त्यो सम्भावना पनि छ।
मलाई लाग्छ राष्ट्रिय सहमतिको लागि यस प्रकारको कुनै व्यवस्था गरिएको अवस्था आउला, किनभने अब चोलेन्द्रजीमाथि लगाइएको महाभियोग नामको अस्त्रबाट जे काम गर्नु थियो त्यो लगभग भइसकेको छ। अब त्यो मुद्दालाई प्राथमिकतामा राखेर फैसला गर्नुपर्छ भन्ने आदेश हिजो भएको छ संयुक्त इजलासबाट, त्यसलाई छिटै फैसला गराइएर माधवजीको पार्टीलाई सुरक्षित बनाइनेछ। त्यो सुरक्षित हुन साथ अब यता एमसिसी पारित गर्दै सभामुखलाई बहिर्गमन गराउँदै एमसिसी पारित गरिदिने अवस्था हुन सक्छ।
यो एमसी के अरे, अघि तपाईँले भन्नुभयो जस्तो सभामुखलाई बहिर्गमन गर्ने विषयमा सहमति भयो भने एमाले पनि यो महाअभियोग, अहिले जुन प्रधान न्यायाधीशमाथिको महाअभियोग प्रस्तावको पक्षमा मत दिन सक्ने सम्भावना हुन्छ?
त्यो जरुरी छैन, त्यो त सहमतिको नाममा त्यस्तो भयो भने प्रधान न्यायाधीशलाई राजीनामा गर्न लगाइदिन सकिन्छ,
महाभियोगबाट बचाउन सकिन्छ भनौँ न उहाँलाई पनि।
महाभियोग फिर्ता लिएर प्रधानमन्त्री प्रधान न्यायाधीशलाई चोलेन शमशेरलाई राजीनामा गराइदिन लगाउन सकिन्छ। अब चोलेन्द्र शमशेर राणा पनि त विवादास्पद व्यक्ति भएकै हो, उहाँप्रति पनि त विगत 6 महिनादेखि लामै विवाद चलिरहेको छ, त्यसैले उहाँलाई लम्ब्याइरहने अवस्था त छैन। यो प्रक्रिया अहिले मात्रै यो राजनीतिक कारणले प्रयोग भएकोमा मैले एउटा आफ्नो विचार राखेँ।
हो अब अन्त्यमा अन्त्यमा नि यो देवेश झाजी, यदि यो अविश्वासको प्रस्ताव अहिलेकै उसमा समीकरणमा संसदको अङ्कगणित हेर्दाखेरि यो महाअभियोग प्रस्ताव पास हुने सम्भावना छैन, यदि पास भएन भने फेरि प्रधान न्यायाधीश सर्वोच्च फर्कन कतिको सहज हुन्छ?
यो महाभियोग अब प्रक्रिया 4 गते यो टेबल हुन्छ, त्यसपछि यसको संवैधानिक प्रक्रियाहरू छन्, त्यो सारा स्टेपहरू पुरा गर्दा मलाई लाग्छ लामै समय जान सक्छ। यसबारेमा छलफल हुन्छन्, समिति गठन हुन्छन्, त्यो समिति
त्यति बेलासम्म अघि हामीले तपाईँले भन्नुभएको जस्ता विकल्पहरूतिर पनि यो दलहरूको ध्यान जान सक्ने र त्यतातिरबाट चाहिँ जस्तो हामीले भने जस्तो अघि तपाईँले कुरा गरे अनुसार महाअभियोग बाहेक राजीनामा दिएर चाहिँ विदा हुन सक्ने त्यो खालको सम्भावना पनि हुनसक्छ।
त्यो राष्ट्रिय सहमतिको जुन विषय प्रचण्डजीले उठान गर्नुभएको छ, यदि त्यो विषयले मूर्त रूप लिन्छ, मलाई लाग्छ त्यो विषयमा केही न केही उहाँले सोच बनाउनु भएको थियो अथवा उहाँको केही न केही कुरा अगाडि बढेको थियो अनि मात्रै उहाँले त्यो विषय प्रवेश गराउनु भएको हो। राष्ट्रिय सहमतिको विषय यदि अगाडि बढ्यो, त्यो कुनै एउटा मूर्त रूप लिन्छ भने यो 3-4 कुराहरू जस्तो प्रधान न्यायाधीशको राजीनामा, महाभियोग फिर्ता र सभामुखको पनि राजीनामा, एमसिसी पारित, यो एकैपटक भइदिन सक्छ साइमल्टेनियसली,
त्यो सम्भावना छ
हजुर।
अब अन्त्यमा एउटा मात्रै प्रश्न, यो महाभियोग भन्दा बाहेक हुन त महाअभियोगकै विषयमा सँग जोडिएको यो एमसिसीको कुरा गर्दाखेरि, यो अहिलेसम्म सत्तारूढ गठबन्धन भनेको काङ्ग्रेस, एमाले र एकीकृत समाजवादीमा पछिल्लो पटक चाहिँ आएको सहमति के हो भने माओवादी र समाजवादीले संसद बहिष्कार गर्ने र पारित गर्ने एमसिसी भनेर चाहिँ एउटा त्यो खालको गठबन्धनको तयारी पनि छ। यदि त्यसरी एकीकृत माओवादी एकीकृत समाजवादी र माओवादीले बहिष्कार बीच एमसिसी पारित हुँदाखेरिको त्यसको राजनीतिक असर के हुन्छ?
अब यो राजनीतिक असरको कुरा गर्ने हो भने प्रचण्ड र माधव नेपालको विश्वसनीयताप्रति प्रश्न चिन्ह लाग्नेछ। कङ्ग्रेसको लागि खासै फरक पर्दैन किनभने कङ्ग्रेसले सुरुदेखि एमसिसीको पक्षमा स्ट्यान्ड लिएकै हो।
त्यसको घाटा चाहिँ माओवादी र एकीकृत समाजवादीले बेहोर्नुपर्छ त्यसो हुँदाखेरि,
स्वाभाविक छ।
हुन्छ देवेश झाजी, तपाईँले एकदम महत्त्वपूर्ण विचार प्रस्तुत गर्नुभयो अहिले पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा, तपाईँको यो महत्त्वपूर्ण समय र विचारको लागि धेरै धेरै धन्यवाद।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो विश्लेषक देवेश झा। कार्यक्रम बदलिदो नेपालमा आज हामीले प्रधान न्यायाधीश विरूद्धको महाअभियोग प्रस्ताव र अबको राजनीतिमा केन्द्रित रहेर कुरा गर्यौं। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छौ। नमस्कार।